नमस्कार, न्यायमा पहुँच रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रम न्यायमा पहुँच हरेक साताको शुक्रबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको मूल नेतृत्वमा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको सहकार्यमा तयार पारिएको हो।
यो कार्यक्रम तपाईँ रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीबाट देशैभर र रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम स्टेशनहरूबाट एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्ज मुलुकभर एकसाथ सुनिरहनु भएको छ। अनलाइनमा तपाईँ www.radionepal.gov.np लगन गरेर यो कार्यक्रम संसारैभर लाइभ सुन्न सक्नुहुन्छ। साथै मुलुकका विभिन्न 10 सामुदायिक एफएम रेडियो स्टेशनहरूबाट समेत यो कार्यक्रम प्रसारित भइरहेको छ।
न्यायमा सबैको सहज पहुँचका लागि हाल विद्यमान संरचना एवं संस्थाहरूलाई अझ बलियो बनाउन सघाउने र सबै तहका जनतासम्म न्यायको पहुँच पुर्याउने यो कार्यक्रमको मूल लक्ष्य हो। विभिन्न संस्थागत संरचनाहरूको क्षमता अभिवृद्धि, संविधानत न्यायिक समितिलाई प्राप्त जिम्मेवारीको उचित कार्यान्वयनमा सहजीकरण लगायतका विभिन्न उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा हामी न्याय तथा विधिको शासन सम्बन्धी जनसरोकारका विषयहरूबारे जनचेतना फैलाउन र आम सर्वसाधारणलाई न्यायिक पहुँच अभिवृद्धि गर्न सम्बद्धहरूसँग अर्थपूर्ण संवाद गर्दछौं। त्यस अर्थमा न्यायमा पहुँच अभिवृद्धि गर्न कानून तथा न्याय प्रशासनको क्षेत्रमा कार्यरत मन्त्रालय, निकायहरू र आम नागरिक समेत यस कार्यक्रमका अभिन्न अंग हुन्।
नेपालको संविधान 2072 भाग 12 संवैधानिक निकायका रूपमा महान्यायाधियोक्ताको कार्यालय रहने व्यवस्था छ। महान्यायाधियोक्ताको कार्यालयले सरकारका प्रमुख कानूनी सल्लाहकार तथा प्रमुख अभियोजनकर्ताका रूपमा कार्य गर्ने गर्दछ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्नुहुने महान्यायाधियोक्ताको नेतृत्वमा देशभरिका सरकारी वकिलका कार्यालयहरूले महान्यायाधियोक्ताको कार्यालयको काम गर्ने गर्दछन्। सरकारवादी मुद्दा चलाउने नचलाउने विषयको अन्तिम निर्णयकर्ताका रूपमा रहने भएकाले कानूनी शासनको स्थापना, न्याय निरूपण लगायतका विषयमा उसको भूमिका महत्वपूर्ण रहन्छ। कानूनको कुन प्रावधान अनुरूप मुद्दा अभियोजन गर्ने, पीड़ितलाई कसरी न्याय दिलाउने र पीड़कलाई कुन व्यवस्था अनुरूप कार्यवाही माग गर्ने भन्ने विषयमा भूमिका खेल्ने भएकाले महान्यायाधियोक्ताको कार्यालयलाई पीड़ितको संरक्षणकर्ताको रूपमा पनि लिइने गरिन्छ। प्रहरीले अनुसन्धान गर्ने र महान्यायाधियोक्ताको कार्यालयले अभियोजन गर्ने भएकाले सरकारवादी मुद्दाको किनारामा यी दुई पक्षको भूमिका महत्वपूर्ण रहन्छ।
मुख्य गरी सरकारी मुद्दाहरूको पैरवी गर्न क्रियाशील महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिलको कार्यालयहरूले अभियोजन गरेका मुद्दाहरूमा सफलताको दर 60% हाराहारी मात्र देखिएको छ, जबकि अधिकांश मुलुकहरूमा सरकारवादी मुद्दाहरू 90% सफल हुने गरेका तथ्याङ्कहरू छन्। हाम्रो तथ्याङ्क किन कमजोर छ भन्ने विषयमा बेला बेलामा बहसहरू पनि हुने गरेका छन्। ती छलफलहरूमा हाम्रो फौजदारी न्याय प्रणाली, प्रक्रिया, अनुसन्धान, प्रमाण, अभियोजन, बहस लगायतका प्रक्रियामा कमजोरी छ भन्नेहरू पनि छन्। कतिपय अवस्थामा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट काम गर्ने सरकारी वकिलहरूले कतिपय मुद्दा कमजोर बनाइदिने गरेको गुनासोहरू पनि आउने गरेको छ। कतिपय मुद्दामा त्यस्तै खालको आरोप एवं गुनासो प्रहरीमाथि पनि लाग्ने गरेको छ। गत 1 गतेदेखि पछिल्लो मुलुकी संहिता कानूनमा आएको सन्दर्भमा आजको न्यायमा पहुँच कार्यक्रमलाई हामीले त्यसै विषयमा केन्द्रित गर्ने प्रयास गरेका छौं। आजको कार्यक्रममा हामी नेपाल प्रहरी र अनुसन्धान तथा महान्यायाधिवक्ताको कार्यालय र अभियोजनका विषयमा केन्द्रित हुनेछौं।
कार्यक्रमको शुरूमा सरकारवादी मुद्दाको अनुसन्धान, त्यसको पक्ष, सफलताको दर, कमजोरी, त्यसका कारण, नागरिक समाज तथा पीड़ित साक्षीको भूमिका आदिका विषयमा नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा अन्तर्गत महिला निर्देशनालयकी प्रहरी उपरीक्षक किरण राणा।
सरकारवादी मुद्दाहरूमा अब नेपाल प्रहरीको सबैभन्दा पहिला त घटनास्थललाई चाहिँ सेक्योर राख्नेदेखि कुरा लिएर सरकारी वकिलसँग जब जाहेरी दरखास्त आउँछ उहाँहरूको, त्यो जाहेरी दरखास्त आइसकेपछि चाहिँ अनुसन्धान प्रक्रियाहरू चाहिँ जुट्छ। त्यो घटनास्थलमा कहाँ के भयो त्यो भित्र पनि हुन्छ, घरभित्र, बाहिर अथवा जहाँ पनि हुन सक्छ। त्यो त्यस्तो खालको आइसकेपछि तपाईँको चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ अनुसन्धान अधिकृत अहिलेको मुलुकी संहिताले 100 इन्स्पेक्टरसम्मको दर्जाले मात्र यो केसहरूलाई चाहिँ हेर्न सक्ने भन्ने कुरा चाहिँ अहिलेको संहिताले चाहिँ गरेको छ। त्यसपछि इन्भेस्टिगेसनहरू, अनुसन्धानहरू चाहिँ त्यो प्रक्रियाहरू चल्छ। यो अनुसन्धानको प्रक्रियामा हामीले सरकारी वकिल कार्यालयहरूसँग पनि परस्पर रूपमा चाहिँ हामीले समन्वय गरिरहेको हुन्छौँ। होइन, अब यी घटनास्थलमा देखिएका त्यसपछि पीड़ितसँग गर्ने, साक्षीसँग बोल्ने र सस्पेक्ट फेला पर्यो भने जिनीहरूसँग चाहिँ गर्ने चाहिँ इन्टरोगेसनका यीहरू भयो र घटनास्थलमा चाहिँ देखेका त इभिडेन्सहरूलाई, त्यसको लागि नेपाल प्रहरीको चाहिँ एउटा सिन अफ क्राइम भन्छ, सोको अफिसर भनेर भन्छ, त्यो व्यक्तिले चाहिँ घटनास्थलको चाहिँ त्यो पूरा चाहिँ त्यहाँ भएका प्रमाणहरूलाई चाहिँ लिफ्टिङ गर्ने, प्याक प्याकेजिङ गर्ने र सिलबन्दी गरेर कुन चाहिँ ठाउँमा पर्याउने नेपाल प्रहरीको आफ्नै पनि प्रयोगशाला छ, त्यो नहुन सक्ने बनायो भने हामीले नास्टमा भनेर भन्छौँ होइन, नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजीमा चाहिँ घटनाको इभिडेन्सको आधारमा त्यसरी गरेर लास्टमा भनेको नेपाल प्रहरीले अब उसले के खालको चाहिँ गर्यो, अब यदि पीड़क जो हो पीड़क पक्रिसकेपछि चाहिँ त्यो पीड़कलाई के खालको चाहिँ हदसम्मको चाहिँ उसले उसको कसुर अनुसारको सजाय अहिलेको मुलुकी 47 चाहिँ के भनेको छ त्यो अनुसारको चाहिँ सजाय चाहिँ हामीले के गर्छौँ मागदाबी गरेर सरकारी वकिल थ्रो चाहिँ गरेर हामी जिल्ला अदालतमा चाहिँ पेश गर्छौँ।
खास गरी कतिपय मुद्दाहरूमा आरोप के लाग्ने गर्छ भने होइन प्रहरीले राम्रोसँग अनुसन्धान गरेन अथवा प्रमाण लुकायो, त्यस्ता अवस्थाहरू हुन्छन् अथवा ती आरोप मात्रै लाग्छ?
जहाँसम्म लाग्छ मलाई त्यस्तो खालको चाहिँ हुँदैन, प्रहरीले गर्ने भनेको हामी एउटा निष्पक्ष हो, हामी चाहिँ तपाईँको चाहिँ यहाँ कसैसँग बायसनेस भएर गर्नुपर्ने मुद्दा छैन। कहिले काहीँ कस्तो हुन्छ भनिसकेपछि जस्तै कि प्रमाणहरू आयो, कहिले काहीँ चाहिँ चोरीकै भयो भने पनि कसैलाई फिङ्गर प्रिन्ट राम्रो भएन भने त्यसले मर्डर सप्रहरीले त्यो चोरको हो भन्ने कुरा हामीसँग भएका सेन्ट्रल डाटा सिस्टमले त्यो काम ट्याली गर्नलाई चाहिँ हामीलाई गाह्रो पर्छ। अब यसरी नै हो, प्रहरीले इभिडेन्स लुकाउँछ अथवा प्रहरीले नगरिदिँदा हुन्छ घटना हुन्छ, कुनै रेपै केस लिउँ अथवा डोमेस्टिक भाइलेन्समा पनि जघन्य अपराध भएर तपाईँको मार्ने मरणासन्नसम्मको चाहिँ हुने भयो भने त्यो रिपोर्टिङ के हुन्छ भनेपछि लेट गरेर चाहिँ प्रहरीको आउँछ, त्यो आउँदाखेरि तपाईँको त्यहाँ इभिडेन्सहरूको चाहिँ त्यो इभिडेन्सहरू चाहिँ मेटिने अथवा इभिडेन्सहरू चाहिँ लुज हुने चान्सेस चाहिँ बढी आउँछ, त्यो कारणले गर्दाखेरि मात्रै होला, नै त नर्मली चाहिँ तपाईँको त्यो एउटा फ्री हो, न कसैको पक्ष लिने हो, नेपाल प्रहरीले आफूले देखेको हामीले चाहिँ हामीलाई सिकाएका कुराहरू गरेका कुराहरू कानूनले जुन कुरा गर भनेको हुन्छ खालि त्योसँग मात्रै चाहिँ हामी चाहिँ सम्बन्धित हुन्छ, त्यो इभिडेन्सलाई चाहिँ प्रहरीले यो गर्यो भन्ने कुरालाई चाहिँ त्यसलाई चाहिँ मलाई चाहिँ ऊ लाग्दैन।
तर अनुसन्धानमा विभिन्न चीजहरूले प्रभाव त पार्छन् होला नि, कि अनुसन्धान कमजोर हुने त्यसमा कसको कसको रोल हुन्छ,
कति कुराहरू चाहिँ वेल इक्विप पनि ऊ अनुसार कतिपय ठाउँहरूमा नपुग्यो, तर जुन चाहिँ सिन अफ क्राइमको जुन चाहिँ हामीले मैले कुरा गरेँ त्यसको अफिसरको चाहिँ हामीसँग छ, तर कहिले कहीँ चाहिँ अब जुन चाहिँ अनुसन्धानकै कुरा आयो प्रहरीलाई छ हामीसँग केही चिज चाहिँ नभएको, कति अहिलेको स्रोत साधनहरू केही मात्रामा चाहिँ अब हामीसँग छ, त्यही स्रोत साधनहरूले चाहिँ हामीले काम गरिरहेका छौँ। यहाँले जुन प्रश्न गर्नुभयो के छ भनेपछि अब हामीसँग ल्याक्सेसको एउटा हामीसँग अनुसन्धानको मा ल्याक्सेस त होइन, त्यो इभिडेन्सले गर्दाखेरि चाहिँ कहिले काहीँ चाहिँ के हुन्छ भने प्रहरीलाई चाहिँ आक्षेप लाग्ने कुरा हुन्छ, इभिडेन्स नभए तपाईँको अदालतले हेर्ने भनेको भोलि इभिडेन्स होइन, अभियोजन हामीले लगाएर पठायौँ भने यसलाई यो दफा अनुसार गरेपछि अदालतले खोइ त यसको प्रमाण खोइ त भनेर कुरा सोध्छ, प्रमाण मुख्य सबैभन्दा चाहिँ त्यसलाई चाहिँ अहिले हामीले चाहिँ त्यसलाई मुख्य मानेको छौँ होइन, त्यही मुख्य मानेको भएको हामीसँग केही चिजको स्रोत साधनहरूको केही चिजको चाहिँ अभाव छ होइन, अब त्यसलाई चाहिँ टाइम बिङ बिस्तारै नेपाल प्रहरी त्यसमा पनि सक्षम हुँदै गएको छ, आजभन्दा 6-7 वर्ष अगाडि तपाईँको हामीसँग पोलियोग्राफी टेस्ट थिएन भनेपछि अहिले हामीसँग पोलियोग्राफी टेस्टहरू छ, नेपाल प्रहरीको आफ्नै ल्याबहरू छ जहाँ चाहिँ हाम्रो सेन्ट्रल डाटा सिस्टमहरूमा एकचोटि चाहिँ त्यो क्रिमिनल उसमा चाहिँ आइसकेपछि उसको फिङ्गर प्रिन्टबाट यो मान्छे यो केसमा चाहिँ इन्भल्भ थियो भनेर सेन्ट्रल डाटा सिस्टमसँग चाहिँ त्यसरी ट्याली गर्ने सिस्टमहरू चाहिँ हामीसँग छ हजुर। अहिले
अनुसन्धानलाई बलियो बनाउन आम मानिसहरू भनौँ न नागरिक समाज भन्छौँ हामी कतिको भूमिका हुन्छ उनीहरू?
डेफिनेटली हजुर, अब जुनसुकै क्राइम घटोस् त्यो क्राइममा चाहिँ त्यहाँको पब्लिक पनि त्यतिकै अवेर हुनु जरुरी छ, त्यहाँ क्राइम घट्यो भनिसकेपछि त्यहाँ पब्लिक गइदिनु भएन त्यति, यो कुराहरू चाहिँ पब्लिक पनि आफू पनि अलिकति अवेर हुनुपर्ने चाहिँ जरुरी छ, र त्यसबाहेक चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ छ नेपाल प्रहरीमा कतैतिर हुने बित्तिकै सबैभन्दा सजिलो नम्बर भनेको 100 भने सय भने यहाँ काठमाडौँमा हामी काठमाडौँ म भक्तपुर गएर हान्छु रहेछ नि भक्तपुरकोमा चाहिँ 100 चाहिँ त्यसको इन्फर्मेसन चाहिँ पब्लिकले चाहिँ तुरुन्तै दिन्छ, त्यति खालको चाहिँ त्यो एउटा चाहिँ अवेरनेस छ, तर त्यो क्राइम सिनलाई अथवा चाहिँ त्यस्ता खालका चाहिँ घटनाहरूलाई भनिदिने गरिदिनेमा पनि पब्लिकको पनि त्यत्तिकै चाहिँ जरुरी चाहिँ हुन्छ, उहाँहरूले पनि किनभने उहाँहरू पनि बिना वर्दीका चाहिँ प्रहरी हुनु भन्ने जस्तो चाहिँ मलाई लाग्छ।
तालिम प्रशिक्षणको कुरा गरौँ, अब यहाँ त अपराध अनुसन्धानमा मानक हुनुहुन्छ नेपाल प्रहरीको, तर विभिन्न ठाउँहरूमा स्थानीय तहहरूमा जहाँ घटना भइरहेका छन् त्यहाँ तालिम प्रशिक्षण यस्तो खालको क्षमता भएका प्रहरी अधिकृतहरू छन् अथवा छैनन्?
डेफिनेटली छन् हजुर, तपाईँको बेसिकदेखि नै हाम्रो रिक्रुटमेन्ट सिस्टममा सिपाहीमा हुन्छ, एउटा असैमा हुन्छ र एउटा सिनियर अफिसर्समा हुन्छ, अपराध अनुसन्धानको पाटो कसरी गर्ने, प्रिभेन्सनका पाटोहरू कसरी गर्ने भन्ने कुरा त्यो सिकाएको हुन्छ भने त्यसपछि तिनीहरूलाई चाहिँ एडभान्स ट्रेनिङहरू दिएको छ नेपाल प्रहरीले, अहिले तपाईँको प्रत्येक जिल्ला जिल्लाहरूमा अन द जब ट्रेनिङहरू चाहिँ यी विषयहरूमा चाहिँ हामीले दिइरहेको छौँ, अब अहिलेको कानूनहरूसँगका पनि कुराहरू तल्लो लेभलदेखि चाहिँ माथिल्लो लेभलहरूलाई चाहिँ अहिले अपराध संहितामा के चेन्जेसहरू छ सबै कुरा र अनुसन्धानका कुराहरू पनि ट्रेनिङको म्यानुअलभित्र नै पर्छ र अन द जब ट्रेनिङ चाहिँ हामीले दिइरहन्छौँ।
कहिलेकाहीँ नचाहेर नजानेर कमजोरी भएका नेपाल प्रहरीबाट यस्तो खालका कमजोरीहरू भएका अनुभवहरू छ तपाईँलाई अथवा अपराध अनुसन्धान विभागमा त्यस्तो रेकर्डहरू छ
कतैतिर अब मुचुल्का लेख्न पर्नेमा अथवा चाहिँ सजाय गर्न पर्नेमा मागदाबी यतिको गर्न पर्ने अब हामीले समन्वय गर्ने भनेको अदालतसँग नभए सरकारी वकिलसँग गर्दाखेरि हुने होइन नर्मली अब मलाई भन्ने हुन्छ रहेछ भने जिल्ला प्रहरी कार्यालय भक्तपुर भर्खरै मात्रै चाहिँ म 4 महिना मात्रै भयो तर त्यसरी त्यस्तो खालको चाहिँ अब प्रहरीको कतैतिर चाहिँ अनुसन्धानको पाटोमा कतैतिर कहिले काहीँ चाहिँ ह्युमेन इरर भनेर सामान्य खालका चाहिँ त्यस्ता खालका चाहिँ होलान् तर मेरो नलेजमा चाहिँ भेटाएको छैन अब म आज त्यहाँ आएकोदेखि चाहिँ मैले भेटाएको छैन
अनुसन्धानलाई अझ बलियो बनाउन प्रमाणलाई अझ बलियो बनाउन कसको कसको रोल हुँदो रहेछ त प्रहरीले दोष त प्रहरीले खाइरहेछ नेपालमा होइन यहाँहरूलाई पनि थाहा छ कि केही केस हुने बित्तिकै होइन यो प्रहरीले चाहिँ कमजोरी गर्यो आरोप तपाईँहरूले खाइरहनु भएको छ तर अल्टिमेटली होइन यो हाम्रो मात्रै दोष छैन यसमा यो कुराको दोष छ भनेर तपाईँहरू भनिरहनु भएको छैन या भन्न सक्नु भएको छैन
इन्डिभिजुअलको सबैको रेस्पोन्सिबिलिटिज हुन्छ हजुर प्रहरीलाई नेपाल सरकारले एउटा अनुसन्धानको पाटो जिम्मा दिएको छ रहेछ भने त्यहाँ प्रहरीले गर्नुपर्ने हुन्छ मैले अघि घटनास्थलसँग ल्याएर जोडे घटनास्थलमा कुनै पनि अपराध भयो भने त्यो घटनास्थलमा जानुहुन्न भन्ने छ भने त्यहाँ पब्लिकले पनि त्यतिकै जान्नुपर्ने हुन्छ जस्तै मिडियाकै कुरा आयो कुनै पनि मिडियाको महिलासँग चाहिँ रिलेटेड भयो त्यसलाई चाहिँ गोपनीयता सम्बन्धी दिग्दर्शनले चाहिँ यो मिडियाले धेरै कुरा चाहिँ अलि राम्रो पनि गरेको छ त्यो गोपनीयता सम्बन्धी दिग्दर्शन सम्बन्धी त्यो जान्न पर्ने अथवा चाहिँ त्यसलाई गर्दाखेरि त्यसलाई चाहिँ उसको नाम अथवा चाहिँ केही चिज गरिदिँदाखेरि उसलाई सोसाइटीमा चाहिँ के छ भने यसमा सबैको चाहिँ एउटा टिम वर्कको जरुरी छ टुगेदर एभ्री वान एचिभ वर्क हाम्रो अल्टिमेटली भनेको चाहिँ समाजमा चाहिँ शान्ति सुरक्षा चाहिँ गर्ने हो होइन त्यो शान्ति सुरक्षा हुनमा चाहिँ एक्लैले मात्र होइन सबैको प्रयास मिडियादेखि लिएर पब्लिकदेखि लिएर अन्यधिवक्ता हामीसँग राम्रो रिलेसन छ सबैसँग राम्रो छ अब यहीसँग चाहिँ काम गर्ने चाहिँ यही उसँग चाहिँ यही फिल्डमा अथवा चाहिँ अपराध अनुसन्धानलाई प्रिभेन्सनका पट्टि हामीले क्राइम हुन नदिनपट्टि चाहिँ प्रिभेन्सनको पाटोमा चाहिँ हामीले के गर्छौं भनेपछि आईएनजीओ एनजीओजहरू अथवा नेपाल सरकारका चाहिँ अरू मन्त्रालयहरूसँग पनि सबैको चाहिँ एउटा चाहिँ सहकार्य र समन्वयको चाहिँ जरुरी छ
उहाँ हुनुहुन्थ्यो प्रहरी उपरीक्षक किरण राणा सरकारवादी मुद्दाको अनुसन्धान त्यसका पक्ष सफलताको दर कमजोरी त्यसका कारण नागरिक समाज तथा पीड़ित साक्षीको भूमिका आदिका विषयमा हाम्रा सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै
यसै सन्दर्भमा हाम्रा साथी सन्तोष रेग्मीले नै महान्यायुक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायुक्ता संजीव राज रेग्मीसँग कुराकानी गर्नु भएको छ
अभियोजनको मुख्य आधार भनेको अनुसन्धान हो अनुसन्धान भनेको चाहिँ त्यो अपराध भएको हो कि होइन र त्यो अपराध भएको भन्ने पुष्टि गर्ने आधारहरू प्रमाणहरू के हुन सक्छन् हाम्रो कानून प्रणालीले प्रमाणको रूपमा मानेका कुराहरू हुन सक्छ र त्यही जगमा रहेर अभियोजन हुन्छ र त्यो अपराधमा अभियुक्तको संलग्नता जसलाई मुद्दा चलाइन्छ त्यसको संलग्नता कतिको छ संलग्नता पुष्टि गर्ने आधारहरू के हुन्छन् भन्ने कुराहरू महत्वपूर्ण हुन्छ किनभने फौजदारी न्याय प्रणालीमा चाहिँ शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सिद्धान्तलाई मानिन्छ दोषी प्रमाणित नभएसम्म ऊ निर्दोष हुन्छ भनेर मानिन्छ हामीले अवलम्बन गरेको कानून प्रणाली पनि त्यही हो त्यसकारण चाहिँ सरकारले मुद्दा चलाउँदाखेरि उसलाई लगाएको अभियोग चाहिँ सरकारले नै पुष्टि गर्नुपर्छ भनेको सरकारी वकिलले पुष्टि गर्नुपर्छ या अभियोजन पक्षले त्यसमा प्रहरी त्यसपछि सरकारी वकिल त्यसको महत्वपूर्ण जिम्मेवार निकाय हो त्यसो त कहिलेकाहीँ अनुसन्धानका केही कुराहरू हामीले अभियोजन गर्नको लागि पर्याप्त ठान्दछौ अनुसन्धान कम्प्लिट भएको मान्दछौ तर अदालतमा पुगेपछि अदालतले हेर्ने नजरिया अलिक फरक हुन्छ अदालत आफै न्यूट्रल भएर काम गर्छ र जति हामीले प्रमाण मानेका हुन्छ त्यति प्रमाणले उसले पर्याप्त नठान्न पनि सक्छ एउटा पक्ष त्यो छ दोस्रो पक्ष के छ भने जति हामीले साक्षीहरू प्रमाणहरू चाहिँ अदालतमा पेश गर्छौं शुरूआतको दिनमा ठिकठिकै हुन्छन् ती सही नै प्रमाणहरूको रूपमा पेश गरिएका हुन्छन् र पछि सुनवाईको क्रममा त्यो प्रमाणलाई बुझ्ने क्रम जुन हाम्रो कानून प्रणालीले अवलम्बन गर्छ अलिकति लामो समय लाग्छ त्यसकारण चाहिँ अब कहिलेकाहीँ पीड़ितहरू अपराधका पीड़ितहरू पनि पहिलाको कुरालाई फरक ढंगले अदालतमा व्यक्त गरिदिन्छन् र साक्षीहरू पनि अलिकति प्रभावित हुन्छन् त्यो प्रभाव भनेको चाहिँ कस्तो भने अभियुक्तको तर्फबाट पनि हुन सक्छ समाजको पनि ल अपराध भइहाल्यो अब यो मान्छेले जेलमा बसेर पनि केही हुँदैन भन्ने खालको मनोविज्ञान पनि छ यी कुराहरू चाहिँ प्रभावित हुन सक्छन् कहिलेकाहीँ अब ठूल्ठूलो अपराधमा साक्षीहरू चाहिँ नआइदिने अथवा साक्षीहरू चाहिँ विपरीत भइदिने अपराध पीड़ितहरू पनि विपरीत भइदिने यी कुराहरूले पनि चाहिँ कहिलेकाहीँ मुद्दामा प्रभावित पार्छ तर त्यसो भन्दाखेरिमा हाम्रो फौजदारी न्याय प्रणाली चाहिँ एकदम कमजोर छ भन्ने कुरा चाहिँ पक्कै होइन तथ्याङ्कहरूले के देखाउँछ भने हाम्रो महानिदेशक कार्यालयले अभियोजन गरेको मुद्दाहरूको सफलताको प्रतिशत चाहिँ 65-70% हारिमा छ होइन त्यो टोटलमा कतिपय अपराधमा तपाईँको 90% माथि पनि छ 90-95% पनि छ खास गरी लागु औषधका केसहरूमा जहाँ अभियुक्तसँग लागु औषध फेला पर्छ र त्यो लागु औषध ल्याबमा परीक्षण गर्दा विशेषज्ञले लागु औषध भन्छ भने त्यसमा चाहिँ त्यस्ता प्रमाणहरू चाहिँ बियोन्ड रिजनेबल डाउट चाहिँ अभियुक्तको कसुर पुष्टि गर्न मद्दतगार हुन्छन् र कतिपय अपराधहरूमा प्रमाणहरूको टेस्ट गर्दाखेरि परीक्षण गर्दाखेरि कमजोर हुन सक्छन् त्यसकारण हाम्रो फौजदारी न्याय प्रणाली एकदम कमजोर छ र त्यसले ल एन्ड अर्डर चाहिँ एकदम बिग्रेको छ भन्ने चाहिँ अवस्था तथ्याङ्कहरूले देखाउँदैनन् हाम्रो कन्भिक्सन रेट चाहिँ त्यस्तो कमजोर छैन. छिमेकी देशकै हेर्यो भने भारतको भन्दा हाम्रो धेरै राम्रो छ. तुलनात्मक रूपमा चाहिँ तपाईँको अमेरिका बेलायतको हेर्यो भने अलिकति 80-90% को हारिमा उनीहरू छन्. हाम्रो पनि त्यस्तो कमजोर चाहिँ प्रणाली छैन. त्यसकारण चाहिँ केही घटनाहरूमा अभियुक्तहरू फेला परेनन् या पक्राउ गरेनन् अहिले जुन आइरहेको छ केही घटनाहरूमा, त्यसमा चाहिँ राज्य नै एकदम कमजोर भएको भन्ने चाहिँ पक्कै पनि होइन. अनुसन्धानको विषय चाहिँ अलिकति समय लाग्ने पनि हुन्छ त्यसको नेचर अनुसार. मैले समग्रमा भन्न खोजेको हाम्रो फौजदारी न्याय प्रणालीले काम गरिरहेको छ. यिनै संस्थाहरूले काम गर्ने हो. यसको विकल्प खोज्न पनि सकिँदैन किनभने अनुसन्धानको विकल्प नेपाल प्रहरी बाहेक अर्को हुनै सक्दैन. विकल्प हो भनेदेखि चाहिँ त्यही नेपाल प्रहरीलाई नै अलिकति प्रभावकारी बनाउने हो, साधन सम्पन्न बनाउने हो, ट्रेन गर्ने हो. अभियोजनकर्ताको पार्टमा पनि त्यही नै हो. अभियोजनकर्ताहरू सबै चाहिँ एकदम 100% सफल हुने गरी अभियोजन गर्छन् भन्ने पनि होइन. हाम्रो सामाजिक परिवेश लगायत हाम्रो योग्यता हाम्रो क्षमता यी कुराहरूले गर्छन्, तर त्यसमा सुधारका कुराहरू चाहिँ पछिल्ला दिनहरूमा राम्रोसँग हुँदै गएका छन्. कानून प्रणालीमा सुधारको कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ, जुन कुरा हामीले भदौ 1 गतेबाट नयाँ कानूनहरू प्रयोगमा ल्याएका छौँ, र हाम्रा सरकारी वकिलहरूलाई चाहिँ ओरिएन्ट गर्ने, ट्रेन गर्ने कुराहरू, उनीहरूलाई क्षमता विकास गर्ने कुराहरू, साधन स्रोत उपलब्ध गराउने कुराहरू चाहिँ पछिल्ला दिनमा भएका छन्. अर्को पाटो के पनि छ भने हामीले अहिले पीड़ितलाई कानूनले पनि धेरै हदसम्म सम्बोधन गर्न खोजेको छ, जुन एउटा फौजदारी न्याय प्रणालीको मेजर पार्ट हो. हाम्रो कानून प्रणालीले विगतमा पीड़ितलाई त्यति सम्बोधन गर्न सकेको थिएन, त्यसकारण पनि साक्षीहरू चाहिँ पीड़ितहरू चाहिँ अदालतमा आएर बकपत्र गर्दा फरक ढंगले व्यक्त गर्ने, पहिला भएको अपराधमा होइन भन्ने, इभन रेप केसहरूमा पनि बलात्कारका घटनाहरूमा पनि साक्षीहरू महिलाहरू अथवा जो त्यसबाट पीड़ित व्यक्तिहरू चाहिँ आएर होइन केही होइन भन्ने पनि खालको प्रवृत्तिहरू देखिएको थियो. त्यसको पछाडि धेरै अरू कारणहरू छन्, प्रभावित भएको हुनसक्छ, दबावमा परेको हुनसक्छ, लामो समयपछि बकपत्र गर्न आउँदाको चाहिँ प्रक्रियाले चाहिँ उसले बिर्सेको हुनसक्छ होइन. ती कुराहरूलाई अहिले हामीले सुधार गर्न पीड़ित संरक्षण सम्बन्धी केही नयाँ नीतिगत कुराहरू गरेका छौँ. न्यायमा पहुँच कार्यक्रम अन्तर्गत नै अहिले चाहिँ तपाईँको यो हेलो साँची कार्यक्रम हामीले सञ्चालन गरेका छौँ. त्यसले पनि केही जनचेतनाहरू फैलाउन, सरकारी वकिलले साँचीको संरक्षणको सम्बन्धमा के गर्दैछ भन्ने कुराहरूका सूचनाहरू पनि तपाईँहरूको मीडिया मार्फत रेडियो नेपालबाट पनि प्रसारण भइरहेका छन्। यी कुराहरूले बिस्तारै सुधार हुँदै जान्छ भन्ने लाग्छ.
प्रमाण लुकाउने कुरा, प्रमाण छिपाउने कुरामा अभियोजनकर्ताको भूमिका कस्तो हुन्छ? यदि नियत खराब राखिदिँदाखेरि त्यसको प्रभावहरू कस्तो देखिन्छन्, त्यसका नतिजाहरू कस्तो देखिन्छन्?
त्यो चाहिँ ठिकै हो तपाईँले भन्नुभएको कुरा. यदि त्यस्तो अनुसन्धानकर्ताले सही ढंगले प्रमाण संकलन गरेन अथवा प्रमाणलाई चाहिँ नष्ट गर्ने प्रयास गर्यो अथवा त्यो कुरामा अभियोजनकर्ता पनि चाहिँ सामेल भयो, सहभागी भयो भनेदेखि त्यो चाहिँ क्षम्य हुन सक्दैन. अहिलेको पेनल कोडले त त्यो कुराहरूलाई संहिताले कसुरको रूपमा मानेको छ. प्रमाणहरू नष्ट गर्ने, प्रमाणहरू दबाउने, निर्दोष व्यक्तिलाई फसाउने अथवा दोषी व्यक्तिलाई चाहिँ उम्काउने प्रयासहरू गलत ढंगले बदनियत राखेर गरिन्छ भने त्यो अहिले फौजदारी कसुर हुन्छ, र त्यो कसुरमा चाहिँ अनुसन्धानकर्ता पनि र अभियोजनकर्ता पनि अनुसन्धानको दायरामा आउँछ र त्यो चाहिँ लिगल्ली मुद्दा चल्न सक्छ. उसलाई नै अभियोजन हुन सक्छ, अभियोजनकर्तालाई पनि अभियोजन हुन सक्छ. एउटा चाहिँ नीतिगत कानूनी रूपमा यो व्यवस्था गरिएको छ. अर्को चाहिँ त्यस्तो कमजोरीहरू देखिए, त्रुटिहरू देखिए भने त्यस्तो अभियोजनकर्ता अथवा अनुसन्धानकर्तालाई चाहिँ सम्बन्धित निकायहरूले चाहिँ वार्न गर्ने, सचेत गराउने, कार्यवाही गर्ने, डिपार्टमेन्टल कार्यवाही गर्ने विषयहरू पनि हुन सक्छन्. त्यसो हुँदा त्यस्तो चाहिँ अवस्थामा क्षम्य हुने कुरा छैन. अगाडि पनि त्यो अवस्थामा चाहिँ पब्लिकले पनि वार्न गर्ने कुराहरू चाहिँ हुन्छ. अहिले देखिराखेका छ केही अवस्थामा चाहिँ ढंगले अनुसन्धान भएन, अभियोजनकर्ताले राम्रो भूमिका खेल्दिएन भन्ने कुराहरूमा चाहिँ पब्लिकले नै आवाज उठाउन जरुरी हुन्छ. तर त्यो कुरा चाहिँ सत्य हो भन्ने कुरा पनि देखिनुपर्छ.
त्यस्ता घटनाहरू केही छन्, दर त्यस्तो केही छ कि यस्ता पनि घटनाहरू पाइएका छन् हामीसँग?
होइन, अहिले हामीसँग त्यस्तो रेकर्डमा केही छैन. कुनै अभियोजनकर्ताले जानी जानी गलत ढंगले अभियोजन गर्यो भन्ने कुराहरू अहिले आइसकेको छैन. यो कानून पनि भर्खरै लागू भएको छ होइन. तर कहिलेकाहीँ हामीले फाइल हेर्दै जाँदाखेरिमा चाहिँ गलत अभियोजन गरेको रहेछ, लगाउनु पर्ने दफा नलगाएर चाहिँ सानो दफा लगाएको रहेछ अथवा चाहिँ जबरजस्ती ठूलो दफा लगाएको रहेछ भन्ने कुराहरूको सन्दर्भमा चाहिँ हामीले फाइलमा देखेको आधारमा सम्बन्धित सरकारी वकिललाई त्यसबारेमा सोध्ने, स्पष्टीकरण लिने, उसलाई सचेत गराउने, आगामी दिनमा यस्ता कुराहरू दोहोरिन नदिने कुराहरू गर्ने, र पटक पटक रिपिटेडली त्यस्तो गरिरहेछ भने स्पष्टीकरण लिएर कार्यवाहीको दायरामा ल्याउने प्रक्रियाहरू चाहिँ डिपार्टमेन्टल एक्सनको रूपमा भएको छ.
सरकारी मुद्दालाई अथवा सरकारवादी मुद्दालाई बलियो बनाउन कसो कसको भूमिका हुन्छ? भनौँ न, एउटा पक्षलाई मात्रै अब कुनै मुद्दा कमजोर भयो, होइन प्रहरीले कमजोर बनायो अथवा चाहिँ अभियोजनकर्ताले सरकारी वकिलले कमजोर बनायो, त्यसो मात्रै हुन्छ कि अरू पक्षहरू पनि हुन्छन् त्यसमा?
अनुसन्धान नै त्यसको अभियोजनको मुख्य आधार हो, र प्रहरीले अथवा अरू निकायले गर्ने अनुसन्धान सही ढंगले भयो भने त्यो अभियोजन त्यसैको आधारमा बलियो बन्दछ. तर त्यसमा चाहिँ के हुनुपर्छ भने प्रारम्भदेखि नै हाम्रो सिस्टमले, हाम्रो पद्धतिले के मानेको छ भने अनुसन्धानकर्तालाई कानूनी रूपमा गाइड गर्ने, उसलाई कानूनी राय सल्लाह दिने, कुन अपराधको कस्तो प्रमाणहरू संकलन गर्नुपर्ने हुन्छ भन्ने तुरन्तै चाहिँ सरकारी वकिलले समन्वय गरेर सम्बन्धित अनुसन्धान अधिकारीलाई चाहिँ निर्देश गर्न सक्ने, उसलाई गाइड गर्ने, उसँग परामर्श गर्ने, उसँग समन्वय गर्ने कुराहरू कानूनले ओपन गरेका छ, होइन त्यो पहिलेदेखि नै गरिरहेको कुराहरू। केही ठाउँहरूमा चाहिँ यो सरकारी वकिल र प्रहरीको बीचमा चाहिँ त्यस्तो व्यावसायिक सम्बन्ध नभएको कारणले पनि कहिलेकाहीँ टाइममा त्यसलाई ह्यान्डलिङ गर्न नसकेको, टाइममा प्रमाणहरू चाहिँ यो विषयको यो प्रमाण हुन सक्छ भन्न नसकेको कारणले पनि मुद्दाहरू कमजोर हुन सक्छ त्यो कुराहरू। किनभने कानूनी पाटोमा चाहिँ सरकारी वकिल पनि विज्ञ हो, अनुसन्धानको स्किल चाहिँ फेरि प्रहरी हो अथवा अनुसन्धानकर्ता हो। त्यसकारण चाहिँ दुईटाको समन्वयकारी भूमिका कानूनले खोज्छ, कानूनले त्यो बाटो पनि ओपन गरेछ, खुला राख्छ। त्यसकारण त्यो समन्वय एउटा पाटो छ, इम्पोर्टेन्ट कुरा। दोस्रो कुरा चाहिँ यति मात्रै भएर पनि पुग्दैन, किनभने हामीसँग पीडित पनि जोडिनुपर्छ र त्यो घटनाको बारेमा थाहा पाउने देख्ने व्यक्तिहरू साक्षीहरू भन्छौँ जसलाई हामीले, उनीहरूको पनि इम्पोर्टेन्ट भूमिका हुन्छ। त्यो कहिलेसम्म हुन्छ भने त्यो मुद्दा नटुङ्गिदासम्म हुन्छ, अथवा उनीहरूले अदालतमा आएर पहिले भनेको कुरालाई चाहिँ आफूले देखेको या थाहा पाएको आधारमा व्यक्त गर्यो भने मात्रै प्रमाणमा लाग्छ। यो दुनियाँको प्रमाण कानूनको सिद्धान्त नै यही नै हो, प्रारम्भमा भनिदिएको कुरा मात्रै विश्वसनीय हुँदैन। त्यसकारण चाहिँ अब साँचीको पनि त्यतिकै भूमिका हुन्छ, पीडितको पनि त्यतिकै भूमिका हुन्छ, र त्यो पीडित र साँचीलाई चाहिँ आफ्नो मुद्दाको बारेमा चाहिँ जानकारी दिने र त्यो मुद्दा कुन प्रक्रियामा पुगेको छ, उसको भोकपत्र गर्ने दिन कहिले छ, उसलाई त्यो टाइम अनुकूल छ कि छैन, यो बीचमा ऊ विदेश जाने छ कि, यी कुराहरूको सन्दर्भमा चाहिँ प्रहरीले अथवा सरकारी वकिलले मुख्य रूपमा चाहिँ अदालतसँग समन्वय गरेर त्यसरी चाहिँ भोकपत्र गर्ने कुरालाई वातावरण मिलायो भने महत्वपूर्ण हुन्छ। त्यसकारण चाहिँ नागरिक समाज, साक्षी, पीडित, अनुसन्धानकर्ता, अभियोजनकर्ता प्लस अदालत पनि र मीडियाको पनि, यसमा चाहिँ संचारकर्मीको पनि त्यतिकै बडो भूमिका, प्रत्यक्ष रूपमा या अप्रत्यक्ष रूपमा सबैको भूमिका हुन्छ।
पछिल्लो संहिताहरू जसरी कार्यान्वयनमा आए भदौ एक यता, त्यसको प्रभावहरू कस्तो देखिएको छ? अभियोजनकर्ता कतिको बलियो भएको छ, पीड़ित कतिको बलियो भएको छ, अनुसन्धानका क्षेत्रमा प्रहरीको बल कति बढेको छ?
अहिले भर्खरै अब यसो एक डेढ महिना भयो होइन यसो कार्यान्वयनमा आएको, अहिले ठ्याक्कै नतिजाहरू नै देखिने बेला भइसकेको छैन। प्रारम्भिक देशको नतिजाहरू धेरै लामो समयपछि धेरै चेन्जहरू यसले ल्याएको छ। कतिपय कुराहरूलाई हामीले अपराध रूपमा चाहिँ बढाएका छौँ, होइन अपराध मानेका छौँ, धेरै कसुरहरू चाहिँ अहिले अपराधको रूपमा चाहिँ परिभाषित भएका छन्। त्यसको कार्यान्वयनको सन्दर्भमा चुनौतीहरू छन्, प्रहरीसँग पनि छ, त्यो खालको जनशक्ति डेभलप गर्नुपर्नेछ, रिसोर्सेस त्यही अनुसार जुटाउनु पर्नेछ, सँगसँगै सरकारी वकिलको पार्टमा पनि छ, कामको जिम्मेवारी पनि बढाएको छ, भोल्युम पनि धेरै बढेको छ, दुइटै पक्षको अदालतको पनि त्यसरी नै बढेको छ। त्यसकारण अहिले प्रारम्भिक रूपमा चाहिँ सरकारले अथवा राज्यले चाहिँ ती कानूनहरूको कार्यान्वयनको सन्दर्भमा गर्नुपर्ने पूर्व तयारीहरू चाहिँ राम्रै ढंगले गरेको हो। प्रहरीले पनि आफ्नो तलसम्मको युनिटलाई प्रहरीलाई ट्रेन गरेको छ, सरकारी वकिललाई पनि मान्यता कार्यले गरेको छ, अदालतले पनि त्यही अनुसार आफूलाई तयारीमा राखेका छन्। त्यसैले यसको शुरूआतको रुझान हेर्दाखेरिमा चाहिँ कार्यान्वयन चाहिँ सहज ढंगले भइरहेका छ। केही कुराहरू त अब यत्रो नयाँ चेन्जमा चाहिँ 150 वर्षदेखि प्रयोग गर्दै आएको कानूनलाई छोडेर अर्को नयाँ कानूनलाई इम्प्लिमेन्टेशन गर्दाखेरिमा केही चुनौतीहरू स्वाभाविक रूपमा आउँछन्, तर त्यसलाई चाहिँ तत्त्व निकायहरूले आफ्नो नीतिगत रूपमा चाहिँ त्यसलाई सम्बोधन गर्ने प्रयासहरू गरेका छन्। खास गरी अहिले केही दिनमा देखिएका घटनाहरूमा चाहिँ रेपका घटनाहरू धेरै बढेका छन्, बढेका रिपोर्टिङ भएका छन् र एउटा रुझान देखिया छ नि समाजमा कि क्राइमलाई कन्ट्रोल गर्नलाई अलिक सजाय बढाउनुपर्छ भन्ने खालको केही अपराधमा जुन अहिले आएको छ सोच, त्यसलाई यसले सम्बोधन गर्छ। धेरै अपराधमा यसले सजाय बढाएको छ र त्यो क्राइममा चाहिँ अहिले पेनल कोडले गरेको सजायको व्यवस्था भनेको आजन्म कैद हो, त्यो भनेको नमरुन्जेलसम्म त्यो व्यक्ति जेलमा बस्नुपर्छ। लगभग टु सम एक्सटेन्ट चाहिँ त्यो इक्विभ्यालेन्ट टु मृत्युदण्ड हो। यस्ता अपराधहरूमा चाहिँ अलमोस्ट अभियुक्तहरू पक्राउ परेकै छन्। हाम्रो रेपको कन्भिक्सन हेऱ्यो भने 60% भन्दा बढी नै देखिन्छ गत वर्षको अभिलेखहरू हेर्दाखेरिमा। त्यसो हुँदा ऐन कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ जति पनि निकायहरू जोडिएका छन् ती निकायहरूले आफूलाई चाहिँ त्यो कार्यान्वयन गर्ने कमिटमेन्टको लेभल चाहिँ एकदम हाई छ, त्यसले चाहिँ धेरै फरक पार्दो रहेछ। नेतृत्वले पनि त्यसरी नै तलसम्म आफ्नो माथको निकायहरूलाई चाहिँ गाइड गरेको अवस्था भएको हुनाले त्यति समस्याहरू भएको छैन। जुडिसियरले पनि यसलाई अगाडि लगेको छ। त्यसो हुँदा यो कार्यान्वयनमा चाहिँ त्यस्तो समस्या धेरै जटिलताहरू आएको छैनन्। केही चुनौतीहरू छन्, ती बिस्तारै कार्यान्वयनको क्रममा चाहिँ हराएर जान्छ।
संहिताको कार्यान्वयनको प्रश्न निकै जटिल देखिएको छ, कतिपय क्षेत्रमा समन्वय नहुँदा थुप्रै खालका समस्याहरू पनि देखिएका छन्। खास गरी अभियोजनका क्षेत्रमा मानव अधिकार कार्यालयले कस्तो अनुभव गरेको छ?
एकदम राम्रो प्रश्न गर्नुभयो, यहाँलाई जानकारी गरौँ। मानव अधिकारको अध्यक्षतामा एउटा समन्वय समिति छ, त्यसमा प्रहरी महानिरीक्षक, नेपाल प्रहरीको, गृह मन्त्रालयको सचिव, कानून मन्त्रालयको सचिव र त्यसपछि स्वास्थ्य मन्त्रालय र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार त्यसको सदस्य हुनुहुन्छ या उहाँहरूलाई आमन्त्रित गरिन्छ र मानव अधिकार कार्यालयले त्यसलाई लिड गर्छ। दुई तीनटा एजेन्डामा त्यसले चाहिँ तलसम्म म्यासेज दिएको छ। एउटा चाहिँ खास गरी यो बलात्कारका घटनाहरूमा चाहिँ अदालती प्रक्रियामा हुने ढिलाइले यो जुन असर त्यसलाई कम गर्न के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरेको छ। कानूनमै पनि आइसकेको छ, यो मुलुकी फौजदारी कार्यविधि नियावलीमा, यसभन्दा अगाडि जिल्ला अदालत नियावलीमा ती कुराहरू थिए कि यस्ता केसहरू चाहिँ अलिक फास्ट ट्र्याक सिस्टमबाट चाहिँ चाँडो टुङ्गो लगाउनुपर्छ, जसले गर्दा पीड़ितले आफ्नो कुराहरू टाइममा भन्न सकोस् र उसले न्यायको अनुभूति गरोस् र दोषीले सजाय पाओस्। त्यसकारण यसको छिटो छरितो यसलाई चाहिँ नियमित सुनवाई गरेर छिटो छरितो रूपमा चाहिँ अदालतले फैसला गर्ने प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने सन्दर्भमा चाहिँ एउटा एजेन्डामा छलफल भएको छ। त्यसमा चाहिँ अदालतले पनि, किनभने त्यसमा अदालतको भूमिका बढी महत्वपूर्ण छ, सँगसँगै त्यसलाई साक्षीहरू पीड़ितहरू उपस्थित गराउने कुरामा सरकारी वकिल नेपाल प्रहरीको भूमिका हुन्छ, यसमा यसले खोज्ने पनि समन्वय नै हो। त्यसकारण त्यो समन्वय समितिले एउटा त्यो म्यासेज दिएको छ केही दिन अगाडिदेखि नै यो प्रक्रियाहरू काठमाडौँ जिल्ला अदालतबाट शुरू भएको छ त्यसले गर्दा बलात्कार र यौन हिंसाका घटनाहरू महिला बालबालिका जोडिएका इस्युहरूमा चाहिँ फास्ट ट्र्याक सिस्टमबाट चाहिँ नियमित सुनवाईमा राखेर मुद्दाहरू फलसुट गर्ने त्यो एउटा पाटोलाई समन्वय गरेर अगाडि बढाउने प्रयासहरू भएका छन् र अर्को चाहिँ यो रिपोर्टहरू चाहिँ टाइममा नआउने ल्याबहरूबाट र कहिलेकाहीँ रिपोर्टमा फरक पनि आउने अर्को एउटा घटना चाहिँ जनकपुरको घटना चाहिँ को बारेमा आएको थियो कि जनकपुरमा एउटा रेप भएको घटनाको सम्बन्धमा त्यहाँ परीक्षण गर्ने त्यो रेप भिक्टिमलाई परीक्षण गर्ने डाक्टरको रिपोर्ट चाहिँ केही पनि छैन भन्ने खालको आयो र त्यसमा अनुसन्धानकर्ताले अभियोजनकर्ताले विश्वास नगरेपछि त्यसलाई फेरि रि इक्जामिनेसन गरियो अर्को डाक्टरसँग त्यसबाट फेरि रेपको पुरै सिम्टमहरू देखिने गरी रिपोर्ट आयो भन्दाखेरिमा कुनै न कुनै रूपमा त त्यो एउटा रिपोर्ट त गलत छ भन्ने कुराहरू आयो त्यो चाहिँ समन्वय समितिसम्म आइपुग्यो त्यो कुराहरू त्यसकारण त्यो डाक्टरहरू जो हुनुहुन्छ गलत रिपोर्ट दिने उहाँहरूलाई चाहिँ मेडिकल काउन्सिल मार्फत चाहिँ त्यसलाई कारवाहीको के भएको उहाँहरूको रिपोर्ट कसरी त्यसरी फरक पर्न आयो भन्ने कुराहरूको बारेमा केही छानबिन गरेर मेडिकल काउन्सिलले कारवाही गर्ने त्यसपछि स्वास्थ्य मन्त्रालयले पनि त्यसलाई चाहिँ डिपार्टमेन्टल एक्सनको रूपमा के गर्नुपर्ने भन्ने सम्बन्धमा चाहिँ त्यहाँ फरवार्ड गर्ने भन्ने समन्वय समितिबाट निर्णय भएको छ कहिलेकाहीँ यस्ता आकलुकल त्रुटिहरू पनि भएकाहरू भेटिन्छन् त्यसलाई पनि सम्बन्धित निकायहरूले चाहिँ रेस्पोन्सिबिलिटी लिएर अगाडि बढाउने कुराहरू भएका छन् यहाँले उठाउनु भएको कुरा चाहिँ समन्वयलाई ढंगले लैजानुपर्छ भन्ने कुराहरू चाहिँ अहिलेको कानूनले पनि मानेको छ र त्यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ हामीले अहिले जिल्ला तहसम्ममा पनि जिल्ला सरकारी वकिल कार्यालयको प्रमुखको अध्यक्षतामा अनुसन्धानकर्ता प्रहरी अदालत कारागार लगायतका जो योसँग जोडिएका सरकारवाला निकायहरू छन् ती निकायहरूसँग चाहिँ समेत सदस्यहरू राखेर नियमित रूपमा समिति बैठक बस्ने त्यसले चाहिँ समन्वयका एरियाहरू पहिचान गर्ने र कसरी प्रभावकारी रूपमा चाहिँ अपराधको अनुसन्धान गर्ने र अभियोजन गर्ने मुद्दाको कारवाही गर्ने भन्ने सम्बन्धमा चाहिँ जिल्ला स्तरमा पनि यो मेकानिजमहरू त्यसले चाहिँ प्रभावकारी रूपमा काम गर्न सक्यो भने अहिले देखिएका समन्वयका समस्याहरू प्लस पीड़ितसँगका र साथीहरूलाई संरक्षण गर्ने कुराहरूमा पनि मद्दतगार हुन्छ सँगसँगै मौलिक कारणको सन्दर्भमा एउटा नयाँ ऐन बनेको छ पीड़ित संरक्षण सम्बन्धी अपराध पीड़ितको हक सम्बन्धीलाई त्यसले पनि पीड़ितको हकलाई चाहिँ कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा केही पोलिसीगत कुराहरू बोलेको छ होइन अहिले अपराध पीड़ितलाई हामीले फौजदारी न्याय प्रणालीको एउटा भाग नै मानेका छौँ पार्ट एण्ड पार्सल मानेका छौँ र पीड़ितले हरेक कसुरबाट चाहिँ उसले भएको पीड़ाको चाहिँ क्षतिपूर्ति पाउने कुराहरू हुन्छ त्यो क्षतिपूर्ति चाहिँ अदालतबाट भराउने कुराहरू हुन्छ त्यसमा सरकारी वकिलले दावी लिने अनुसन्धानकर्ताले चाहिँ कति क्षति भएको हो पीड़कको आर्थिक अवस्था के छ यी सबै कुराहरूको चाहिँ इन्भेस्टिगेशनबाट देखाउनुपर्छ र त्यसले पनि पीड़ितलाई राहत दिने कुराहरू हुन्छ
उहाँ हुनुहुन्थ्यो महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सह न्यायाधिवक्ता संजीव राज रेग्मी हाम्रा सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै
अर्को साता शुक्रबार बिहान 7 बजेको समाचारपछि नयाँ विषयका साथ हामी उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक प्रमोद दाहाल सहित सन्तोष रेग्मी बेन्जु सुवेदी र सुरेन्द्र मणि त्रिपाठी बिदा हुन्छौं नमस्ते।